दुईवटा कम्पोनेन्ट होइन, पहिला चाहिँ घरको प्राइसको बारेमा कुरा गरौँ भने यो चाहिँ गोइङ सागर नै हो। आई थिङ्क लास्ट विक पनि यो कुराले अलिकति ट्र्याक्सन पाथ्यो। हाम्रो दुई चारवटा एनालिस्टहरूको चाहिँ भ्यू के छ भन्दाखेरि नेक्स्ट इयरसम्म 7% घरको प्राइस भन्दा मतलब डुवेलिङको प्राइस घट्ने भन्ने कुरामा छ है। यो घरको प्राइस घट्ने भन्दा चाहिँ अहिले चाहिँ हामीले लास्टको यो दुई महिनामा चाहिँ डेफिनेटली के देखिया छ भन्दाखेरि पहिला नदेखिया कुरा भनौँ न, लास्ट 3-4 इयर्समा नदेखिया कुरा चाहिँ अहिले चाहिँ सप्लाई चाहिँ बढेको त अभियसली मैले पहिल्यै भनिरहेको थिएँ, अपार्टमेन्टहरू नयाँ स्टक्सहरूले अहिले सप्लाई बढाएको छ, तर डिमान्ड चाहिँ हामीले ड्रास्टिकली घटाएर देखाएको छौँ अहिले। भनेपछि यो सप्लाई र डिमान्ड अलिक क्याचअप हुँदै आइरहेको छ, त्यो चाहिँ अहिले हामीले फिल गरिरहेको छौँ। तपाईँले अब यसको हल्का प्यारामिटर चाहिँ के पनि हुन्छ भन्दाखेरि तपाईँको एभ्री विक कतिवटा प्रपर्टीहरू स्टेज भएको छ, कति प्रपर्टीहरू अक्सनमा गएको छ, त्यो हेर्दाखेरि पनि नम्बरहरू चाहिँ धेरै लाइट छ होइन। त्यसले गर्दा चाहिँ अब के देखिन्छ भन्दाखेरि जति पहिला मान्छेहरू त्यो डिमान्डको लागि क्रेजी थियो त्यति छैन, भनेपछि यसले गर्दाखेरि चाहिँ अलिकति अहिले चाहिँ अलिकति सिनारी चेन्ज भएको छ, तर त्यो भन्दैमा घरको पैसा झरिहाल्छ भन्ने जस्तो चाहिँ हामीलाई लाग्दैन।
यो डिमान्ड चाहिँ किन त्यो अक्सनहरूको किन घटेको हो कि
मान्छेको सेन्टिमेन्ट होला, दुई तिनवटा कुरा छ। अब अघि पनि अब तपाईँको थाहा होला, अब नेक्स्ट विक फेडरल गभर्मेन्टको बजेट छ, त्यसपछि फलोइङ June 20th स्टेट गभर्मेन्टको बजेट छ। अब स्पेसली फर्स्ट टाइम बायरहरूलाई चाहिँ ठुलो के छ भन्दाखेरि तपाईँको मसलाकली घरको पैसामा फर्स्ट टाइम बायरलाई के बेनिफिट आउँछ कि भनेर धेरै मान्छेले होल्ड गरिया पनि पाइहाल्छ। एट द सेम टाइम तपाईँको फेडरल बजेट पर्सि ट्युजडे छ, अब धेरै मान्छेहरू नेगेटिभ गियरिङदेखि अनसर्टेनिटीहरू क्यापिटल गेनको ट्याक्सको बारेमा लट अफ टक्स गइरहेको छ होइन। त्यसले गर्दाखेरि मान्छेहरू प्रोब्ली यो चाहिँ मलाई के लाग्छ मान्छेले वेट एन्ड सी एप्रोच ल्याए जस्तो लाग्छ मोर देन एक होइन। अब नेचुरल पनि हो, मान्छेले त्यो अनुसार प्लानिङ गर्छ होला। अब ट्याक्सको अहिले ठ्याक्क एन्ड अफ द इयरमा आएर धेरै मान्छेले जम्प गर्न नखोजेको होला जस्तो लाग्छ मलाई चाहिँ है। तर डेफिनेटली सप्लाई चाहिँ हामीले ओभर स्टक देखाएकै छौँ अहिले। अहिले हामीलाई अलिकति अपार्टमेन्टको स्टकहरूले गर्दाखेरि वरि चाहिँ सुरु हुन थालिसकेको छ
हजुर।
जहाँसम्म लाग्छ हामीलाई घर ड्वेलिङ्सहरू चाहिँ त्यति इम्प्याक्ट पर्दैन, तर सर्ट एन्ड पोस्ट कोडमा जस्तै मैले पहिला पनि हामीले यो कुरा गरेका थियौँ, धेरै सिडनीको यस्तो पोस्ट कोड छ जहाँ कि ओभर सप्लाई र कन्सन्ट्रेसन देखाएको छौँ। त्यसमा चाहिँ मोस्ट लाइकली अर्को जनवरीतिर अलिकति 5-7% जस्तोको कन्ट्रेक्सन या मार्केट करेक्सन भनौँ राइट टर्म होइन, त्यो चाहिँ सिग्निफिकेन्ट होइन, 2-7%सम्मको मार्कमा चाहिँ हुने जस्तो देखिन्छ अहिलेको मार्केट हुन्छ।
अब ब्रिस्बेनमा पनि ओभर सप्लाई अनि मेलबर्नमा पनि अब अपार्टमेन्टहरूको ओभर सप्लाई भन्ने रिपोर्टहरू आउँदाखेरि अर्को त मलाई सोध्न मन लागेको चाहिँ जुन यो बिल्डिङ कम्पनीहरू छ, हामीले पहिला पनि कुरा गरेका थियौँ, अब बनाउँदा बनाउँदै बिल्डिङ कम्पनीहरू कोलाप्स भएको भन्ने समाचारहरू पनि आइरहेका छन् होइन। यस्तो अवस्थामा खास के हुन्छ त्यो, अब कसैको घर बनिरहेछ भने बनाउने कम्पनी नै कोलाप्स भयो भने बन्द भयो भने के हुन्छ यस्तो अवस्थामा?
अब यो धेरै यो चाहिँ अलिकति कम्प्लिकेटेड प्रोसेस हुन्छ होइन, तर जेनरली तपाईँहरूको मैले घरको कुराहरूलाई गरेँ अपार्टमेन्ट भन्दा पनि मोरली घरको कुराहरूमा है, घरहरूमा चाहिँ के हुन्छ भन्दाखेरि जस्तै कसैले घर बनाइरहनु भएको छ भने उहाँले प्रोग्रेस पेमेन्ट तिरिया हुन्छ भने मतलब काम गरे अनुसारको पैसा पेमेन्ट गइरहेको हुन्छ है। त्यसले गर्दाखेरि चाहिँ सर्टेन एस्पेक्टसम्म उहाँहरू सेफ हुनुहुन्छ, तर अभियसली यस्तो कन्डिसनमा यदि भयो भने सबै पैसा चाहिँ रिकुप हुनु नसक्ने पनि हुनसक्छ होइन। कति कुराहरू इन्सुरेन्सले कभर गर्छ तर मान्छे अझ पनि लेफ्ट आउट अफ पकेट चाहिँ हुनसक्छ। अब यो सबै कुरा केमा फरक पर्छ भन्दा कम्पनी लिक्विडेसनमा गएपछि कम्पनीसँग ब्यालेन्समा कति पैसा छ, कति काम गरेर बाँकी छ, त्यो अलिकति कम्प्लिकेटेड नेचरमा पर्छ। त्यसले गर्दाखेरि चाहिँ तर सर्टेन एस्पेक्टसम्म चाहिँ एउटा चाहिँ सेफगार्ड चाहिँ के हुन्छ भन्दाखेरि बिल्डरहरूले प्रायः काम गर्दाखेरि तपाईँले ब्याङ्कहरूबाट लोन गर्नुभएको छ भने तपाईँले काम गरेपछि मात्रै पेमेन्ट गएको हुन्छ, त्यसले गर्दा सेफ्टी नेट हुन्छ। त्यही भएर आजकल हामीले के पनि देखाएको छौँ, यो गुरु कुरा गर्नुभयो, आजकल धेरै यसरी पेमेन्ट दिने क्रमलाई प्रोग्रेस पेमेन्ट भन्छ है। आजकल हामीले के पनि देखाएको छ, धेरै ब्याङ्कहरूले चाहिँ सर्टेन स्टेजमा एउटा पर्सेन्टेजभन्दा बढी पैसा नदिने पनि देखाएको छौँ, एन्ड आई थिङ्क द्याट्स अ गुड मेजर टु टेक एज वेल।
र हामी श्रोताबिन्दु देवी भर्खर कार्यक्रम सुन्न सुरु गर्नुभयो भने हामी कुरा गर्दैछौँ आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग, र अस्ट्रेलियाको घरहरूको भावदेखि अब अस्ट्रेलियामा घर किन्दै हुनुहुन्छ, अपार्टमेन्ट किन्दै हुनुहुन्छ, र त्यसबारे थप जानकारी लिन चाहनुहुन्छ, केही प्रश्न सोध्न चाहनुहुन्छ भने तपाईँले हामीलाई एसएमएस पनि पठाउन सक्नुहुनेछ। नम्बर हो 0429996263, 0429996263, अथवा फोन गरेर सोध्न चाहनुहुन्छ भने हाम्रो नम्बर हो 1300799926 1300799926 र विश्वासजी अब प्रश्नतर्फ पनि लागिहालौँ है। अब कन्भेन्सरको महत्त्वबारे एउटा प्रश्न आएको छ, विशेष गरी कन्भेन्सर कसरी छान्ने भनेर सोध्नु भएको छ है, के छ तपाईँको सुझाव? कन्भेन्सर खास के हो पहिला त्यो बुझाइदिनु होइन।
अनि कन्भेन्सर भनेको चाहिँ कस्तो भन्दाखेरि तपाईँले कुनै पनि पर्चेस या लिज एग्रिमेन्ट केही गर्दाखेरि र लिगल रिप्रेजेन्टेटिभ होइन, अब कन्भेन्सरको काम किन इम्पोर्टेन्ट हुन्छ भन्दाखेरि कन्ट्र्याक्ट भन्ने कुरा इट्स अ भेरी कम्प्लिकेटेड थिङ होइन. एउटा हामीले सानो गाडी किन्दा त कति कुरा कम्प्लिकेसन हुन्छ, कन्ट्र्याक्ट घर कन्ट्र्याक्ट भनेपछि लडा कम्प्लिकेसन, तपाईँको काउन्सिलको इम्पाउन्डिङ नोटिस, इन्भाइरोमेन्टल, घरको स्ट्रक्चर, जस्तो धेरै कुराहरू कम्प्लेक्सिटी हुन्छ है. तपाईँले ब्याङ्कहरूबाट लोन गर्दाखेरि ब्याङ्कले घरको भ्यालुको फेस भ्यालुमा मात्रै गर्छ, तर त्यो घरको अन्डरलाइङ सिचुएसनहरू अरू थोक पनि हुनसक्छ लिगल एस्पेक्टको हिसाबले. जस्तै काउन्सिलबाट इम्पेन्डिङ नोटिस होला, काउन्सिलबाट डिफल्ट नोटिस दिया होला, त्यो घर इलिगली बनाएको होला, घरको कुनै स्ट्रक्चर भनौँ एक्जाम्पल होइन, घरको स्ट्रक्चरहरू बनाउँदाखेरि काउन्सिलको एप्रुभल नल्या होला, त्यसले गर्दा काउन्सिलले नट लिभेबल डिम पनि गर्न सक्छ. अब भोलि गएर तपाईँ एज अ अनर भएर त्यो घर किन्नु भएर तपाईँले इनहेरिट गर्नुहुन्छ होइन, त्यसले गर्दाखेरि एउटा राम्रो कन्भेन्सरको चाहिँ त्यहाँ क्वालिटी हुन्छ. कन्भेन्सरको खास अब त्यो कन्भेन्सर चाहिँ एक्सपिरियन्स हुन किन जरुरी छ भन्दाखेरि त्यो आइडिया हुनु पऱ्यो, त्यो नलेज हुनु पऱ्यो. अर्को कुरा, यदि तपाईँको कन्भेन्सरबाट गएको कुरामा भोलि कुरा बिग्रियो भने कन्भेन्सरको प्राय इन्सुरेन्स पोलिसीले गर्दाखेरि तपाईँलाई पनि बेनिफिट गर्छ. त्यही भएर उहाँको इन्सुरेन्स हुन एकदम जरुरी छ, कन्भेन्सरको मेक स्योर इन्सुरेन्स होस् इन्डेमिनिटी. अनि भोलि यदि कन्भेन्सरबाट तपाईँले रङ एडभाइस पाउनुभयो या कन्भेन्सरले त्यो डिम या सुटेबल जब गरेन भने तपाईँलाई इन्सुरेन्सले कभर गर्छ. त्यही भएर कन्भेन्सरले चाहिँ यस्तो कुराहरूमा तपाईँलाई नलेज दिने फर्स्ट पोइन्ट इन फर्स्ट कन्ट्याक्टै तपाईँको कन्भेन्सर हुन्छ. सो इट्स अ भेरी इम्पोर्टेन्ट रोल टु प्ले.
हजुर, अनि अर्को एउटा प्रश्न आएको छ, उहाँले चाहिँ अब सायद बजेटसँग सम्बन्धित नै सोध्नु भएको छ, उहाँ चाहिँ त्यो सुपरएनुएसनलाई चाहिँ होम डिपोजिटको लागि राख्नुपर्ने मामिला कहाँ पुगेको छ भनेर सोध्नु भएको छ. सायद त्यो अगाडि त नबढ्ने सायद निश्चित नै भइसकेको छ होइन सुपरएनुएसन.
कति हाम्रो एनालिस्टहरू यो पनि आइडिया राख्या हो है. अब यसलाई यो राम्रो हो कि नराम्रो हुनुमा चाहिँ मैले डिटेलमा नजाउँ, किनभने यसो बोर्ड साइड रेकर्डी लड्छ, तर अहिलेको हिसाबले चाहिँ यो जस्तो अहिले मान्छेको आइडियाज मात्रै हो है, यो गर्ने नगर्ने यसको बारेमा केही पनि छैन. अब भोलिको फेडरल बजेट र स्टेट बजेट आउँदैछ 20th, त्यसमा चाहिँ क्ल्यारिटी हुन्छ. तर अझसम्म चाहिँ हामीलाई जहाँसम्म लाग्छ यो चाहिँ अलिक खालि यो जस्ट हेयर एन्ड से मात्रै हो, यसमा त्यस्तो सब्सटेन्सियल पोलिसीहरू केही पनि बनेको छैन जस्तो.
हजुर, अनि अर्को एउटा प्रश्न त्यो सोध्नुभन्दा अगाडि अघि नै अब त हामीले कुरा गरिहाल्यो त्यो बिल्डरद्वाराको होइन, त्यो घर बनाउँदाखेरिको त्यो प्रश्न चाहिँ के छ भने घर बनाउने कन्ट्र्याक्ट साइन गरेर त्यो कन्ट्र्याक्ट फिर्ता गर्न मिल्छ भनेर एकजना श्रोताले सोध्नु भएको छ, के छ त्यसमा?
ओके, जेनरली एक्चुअली टेन्डर भन्ने प्रोसेस हुन्छ. टेन्डर पछि तपाईँले बिल्डिङ कन्ट्र्याक्ट साइन गर्यो भने तपाईँले 5% डिपोजिट पेमेन्ट गरे माग्छ प्राय बिल्डरहरूले है. म जेनरल कुरामा गर्दैछु. तपाईँले जब 5% डिपोजिट तिरेपछि इट्स जेनरली नट नेगोसिएबल, त्यो 5% जाने सिनारी हुन्छ. तर इन सेइङ द्याट तपाईँको आफ्नो बिल्डरहरूलाई नै एक्चुली सोध्नुहोस् होइन. यस्तो कुरामा तपाईँको कन्भेन्सरहरूले चाहिँ तपाईँलाई बढी आइडिया दिन सक्छ होइन, किनभने सबैको फेरि कन्ट्र्याक्ट अलिकति डिफ्रेन्ट हुन्छ, कतिमा कुलिङ अफ होला, यो कुरामा चाहिँ तपाईँको प्रोब्ली कन्भेन्सर इज द राइट पर्सन टु आस्क.
अनि अर्को एउटा प्रश्न छ, यो चाहिँ भाडामा लिने बारे प्रश्न छ होइन. भाडामा लिँदाखेरि चाहिँ अब हाम्रो उहाँले राइट्स भन्दा पनि अब भाडामा लिँदा घरमा केही अब अपार्टमेन्टमा केही प्रब्लम छ भने हुन्छ नि, त्यो भाडा तिर्न नतिरे पनि हुन्छ भन्ने उहाँले सोध्नु भएको छ, के छ यसबारे केही जानकारी छ तपाईँलाई?
अब यसमा चाहिँ मलाई डाइरेक्टली थाहा भएन, यो टिनेन्सी लजको कुरा हो. यसको बारेमा प्रायः रियल इस्टेटमा या त तपाईँले फेयर ट्रेडिङमा एक्चुली क्वेसन गर्नुभयो राम्रो होला, किनभने मेरो एक्सपर्टिज बाहिरको यसमा एडभाइस दिँदाखेरि फेरि.
हजुर हजुर, त्यही अब सबभन्दा राम्रो चाहिँ फेयर ट्रेडिङसँग सम्पर्क गर्नु अथवा त्यही रियल इस्टेटसँग कुरा गर्दा नै जस मेन चाहिँ अब प्रायः सुझाव चाहिँ के आउने गरेका छन् भने कन्ट्र्याक्ट साइन गर्दाखेरि घरमा के कस्ता ड्यामेजहरू भएका छन्, के कस्ता क्षतिहरू छन्, त्यसबारे सम्पूर्ण जानकारी राख्नु भन्ने बताइएको छ. अब अर्को एउटा प्रश्न चाहिँ अब त्यही यो इन्ट्रेस्ट रेट लक गर्ने कि नगर्ने भन्ने बारे पनि आएको छ प्रश्न. अहिले के अब बढ्दो रेटमा के फिक्स रेट राख्ने कि नराख्ने भन्ने प्रश्न छ, के छ तपाईँको विचार?
यो अलिक दुईटै एस्पेक्टमा छ. हामीले अहिले के देखिरहेको छौँ भन्दाखेरि तपाईँको इन्भेस्टमेन्ट लोनहरू भने मतलब आफू बसेका प्रपर्टीहरू कि जुन प्रपर्टीलाई इन्भेस्ट गरिन्छ त्यो प्रपर्टीहरूको इन्ट्रेस्ट रेट चाहिँ सिग्निफिकेन्टली बढ्दै गएको देखाएको छ मेजर ब्याङ्कहरूमा है. यो क्रम चाहिँ मस्ट लाइकली अब चाहिँ ब्याङ्कहरूले चाहिँ यो के गरिरहेको छ जस्तो लाग्छ भन्दाखेरि इन्ट्रेस्ट अन्ली लोनलाई चाहिँ बढी पेनालाइज गरेको, किनभने एसिक र एप्राको रेगुलेसन अनुसार चाहिँ इन्ट्रेस्ट अन्ली लोन दिनलाई चाहिँ कम गर्ने भन्ने एउटा म्यान्डेट आएको छ होइन. त्यो हिसाबले अब त्यसलाई कसरी म्यानेज गर्ने भन्दाखेरि बेस्ट सिनारियो चाहिँ प्राय फाइनेन्सियल इन्स्टिट्युसनहरूले इन्ट्रेस्ट अन्ली लोनलाई चाहिँ पेनालाइज गरेर इन्ट्रेस्ट बढाएको देखिया छ है. तर इन सेइङ द्याट तपाईँको अनर अकुपाइड आफू बस्ने घर चाहिँ हामीले अहिले देखेको वान अफ प्राय ब्याङ्कहरूको भनौँ न प्राय मेन ब्याङ्कहरूले अस्ट्रेलियामा हामीले तिनटै ब्याङ्कले तल झारेको देखाएको
छ
भनेपछि त्यो चाहिँ साइन अफ अ गुड थिङ हो फर्स्ट टाइम बायरलाई है. त्यही भएर मिक्स्ड इमोसन छ. तर जहाँसम्म अहिले हामीले फोरकास्ट गरे अनुसार चाहिँ यो अक्टोबर नोभेम्बरसम्म चाहिँ रिजर्भ ब्याङ्कको रेट चाहिँ केही पनि चेन्ज हुने देख्दैनौँ. तर अहिलेको बिजनेस सेन्टिमेन्ट चाहिँ लोवर हुँदै गएको होइन, इकोनोमी पनि त्यति राम्रो पर्फर्म नभएर यदि हाउसिङ अलिकति तलमाथि हाउसिङको अलिकति अघि भने जस्तो मैले यदि हाउसिङको करेक्सन आयो भने चाहिँ मोस्ट लाइकली नेक्स्ट इयरमा इन्ट्रेस्ट बोर्ड नेगेटिभमा पनि जान सक्ने चान्सेस छ. अब चाहिँ
ल हेरौँ के हुन्छ, अब अर्को महिना फेरि कुरा गरौँला. जे आजको लागि चाहिँ समय दिनुभएकोमा धेरै धेरै धन्यवाद विश्वास भट्टराईजी.
धन्यवाद विजयजी.